اللهم لك الحمد كما أنت أهله فصلي على محمد كما أنت أهله وفعل بنا ما أنت أهله فإنك أنت أهل التقوى وأهل المغفرة. کانٹے اس وقت ہوتے ہیں جب باغبان نہیں ہوتا, کیونکہ پھولوں کو ہمیشہ باغبان کی ضرورت ہوتی ہے. کانٹے کوئی تکلیف نہیں ہے, کسی کی کمی کا احساس کا نام کانٹے ہیں. راہ گزرتے ہوئے اگر کپڑے چیر جائیں یا جسم چھلنی ہو جائے تو کبھی بھی کانٹوں کو برا بھلا نہ کہیں. ایک احساس دیتے ہیں کانٹے, ایک پیغام دیتے ہیں کہ یہاں کسی باغبان کی کمی ہے. پوری دنیا میں کانٹے ہی کانٹے تھے, پوری دنیا میں کانٹے ہی کانٹے تھے. وہ ایک بچہ تھا, اس نے ایک عجیب بات کہی. جب سرور کونین صلی اللہ تعالی علیہ وسلم ہجرت کے لیے مکہ مکرمہ سے مدینہ منورہ تشریف لے گئے تو سب سے پہلے جو بول یہ بچے نے کہا تھا, پھر دوسرے بچوں نے مل کے اس بول کو پکارا تھا, طلع البدر علینا, وہ دیکھو چودھویں کا چاند آیا ہے. کیونکہ سرور کونین صلی اللہ علیہ وسلم ایک پہاڑی سے یوں اوپر آئے تھے, اوپر آ کے پھر یوں آئے تھے, تو چاند ہی ابھرتا ہے. تو اس کے ابھرنے سے وہ بچے نے یہ بات سب سے پہلے کہی تھی, وہ دیکھو چودھویں کا چاند ابھرا. جب باغبان آتا ہے سب کانٹے ختم ہو جاتے ہیں, پھر اس میں پھول ہوتا ہے, اور پھولوں کو کہا جاتا ہے کہ بوئے گل لے گئی بیرون چمن راز چمن, کہ وہ پھول کی خوشبو پوری دنیا میں جا کے مہک جاتی ہے. ربیع الاول کی بہاریں ایک انوکھے موسم کا نظام پیش کرتی ہیں, جہاں موسم کی تبدیلی وہاں ایک ایسا پیغام تازہ کرتی ہیں جس پیغام کو صدیوں سے انسانیت بھول نہ پا سکے گی اور کبھی نہیں بھولے گی, کبھی نہیں بھولے گی. ہاں اس لیے کہ سرور کونین صلی اللہ علیہ وسلم ایک پیغام لے کے آئے تھے, آپ ایک پیغام لے کے تشریف لائے تھے. آپ کے آتے ہی سارا نظام عالم الٹ پلٹ ہو گیا تھا, 1000 سال سے زیادہ کی آگ جل رہی تھی اور اس آگ کے پجاری اس کو پوج رہے تھے, اور وہ برج ایسے طاقتور تھے جو کہتے ہیں نا آپ سنا کے کنگرے, وہ ایسے طاقتور تھے کہ اس کو خلیفہ منصور کے دور میں ایک دفعہ اس کا ایک پتھر توڑنے کے لیے بڑے طاقتور ترین لوگوں نے اس کو توڑنا چاہا لیکن برج نہ ٹوٹے. آقا کی آمد پہ وہ 14 کے 14 برج جسے کنگرے کہتے ہیں یکایک ٹوٹ کے نیچے گر گئے, آگ بجھ گئی. اور آگ میں سندل کی لکڑی جلائی جاتی تھی, عود کی لکڑی جلائی جاتی تھی, دنیا کی قیمتی ترین لکڑیاں جلائی جاتی تھی. آگ بجھ گئی اور اس کو جلانا چاہا, جل نہ سکی. کیوں؟ اب باغبان آیا ہے, اب کانٹے نہیں رہیں گے, اب پھول ہوں گے. اور دیکھو ہر پھول سے خوشبو نکلتی ہے, ہر پھول کی اپنی خوشبو ہوتی ہے اور منفرد خوشبو ہوتی ہے. سرور کونین صلی اللہ علیہ وسلم نے تشریف لانے کے بعد غریب کو بھی خوشبو دی ہے, فقیر کو بھی خوشبو دی ہے, امیر کو بھی خوشبو دی ہے, مالدار کو بھی خوشبو دی ہے, مظلوم کو بھی خوشبو دی ہے اور ظالم کو بھی خوشبو دی ہے, روشنی دی ہے. ہر شخص کے مسائل حل ہوئے ہیں آقا کی تشریف آوری پہ, اور قیامت تک کے لیے مسائل حل ہوتے رہیں گے میرے آقا کی تشریف آوری کی برکت سے. قیامت تک کی انسانیت وہ ضیاء اور روشنی پاتی رہے گی, یہ حقیقت ہے اور ازل سے یہ حقیقت چنی جا چکی ہے. انسانیت اس وقت امن کے لیے پریشان ہے, اور ربیع الاول کی بہاریں اور آقا کی تشریف آوری اس امن کے لیے راہیں پہلے سے دے چکی ہے, اور انسانیت اس وقت دل کے سکون کے لیے بے چین اور پریشان ہے. اس کا حل ہمیشہ سے مل چکا ہے, پہلے دن سے مل چکا ہے, اور یقین جانیے اس کو تلاش کرنے کی ضرورت نہیں ہے, وہ چیز موجود ہے انسانیت کے لیے. چند لمحے صرف ادھر ادھر دیکھنے کی ضرورت ہے, اور بلکہ یوں کہیے کہ آنکھیں بند کریں اور آنکھیں کھلتی وہ چیز اسی وقت میسر ہے, اسی وقت میسر ہے. लम्हों की बात है, घंटों की बात नहीं। सुबह जो शुरू हुई थी ना हजरत आदम की और शाम होगी कयामत की, उस सुबह से लेकर आज की शाम तक, उस शाम तक के जितने मसाइल हैं उन सब का राज सिर्फ इश्क मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम में पड़ा है। उन सब का हल, उन सब मसाइल, उन सब मुश्किलात का हल सिर्फ एक राज में पड़ा हुआ है। उस राज को समझें। इंसानियत के मसाइल सिर्फ इत्तिबाए मुस्तफा, इश्क मुस्तफा और ज़ियाए मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम में है, इसके अलावा रास्ता कहीं नहीं है। सारी साइंस की तहकीकात एक चीज पे आके रुक जाती हैं। वो कहती है कोई कायनात में एक राज ऐसा है जिस राज के अंदर सुकून है। ये एंग्जाइटी है ना, टेंशन जिसे कहते हैं। साइंस ने इंसान की सारी बॉडी की रिसर्च की है, न्यूरोलॉजी के माहरीन, दिमाग की रगों के माहरीन ने इस केस को चेक किया। इंसान को कंघालते 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 दिमाग का एक ग्लैंड होता है, उसे कहते हैं पिट्यूटरी ग्लैंड। उसके अंदर एक सेल होता है, मैं उसको कितना बड़ा सेल कहूं, मसूर का दाना तो बहुत बड़ा है, सेल तो उससे वहीं कहीं छोटा, एक छोटा सा जर्रा होता है। वो कहते हैं इस छोटे से जर्रे के अंदर एक स्पार्किंग होती है, एक लाइट जलती है और बुझती है। बस उस जर्रे के अंदर की कमी बेशी को कहते हैं टेंशन। वो कहते हैं इस जर्रे का निजाम जब खराब होता है उसको टेंशन कहते हैं, उसको एंग्जायटी कहते हैं, उसको स्ट्रेस कहते हैं, उसको दुनिया की फिर झगड़े कहते हैं, उसको अदम बर्दाश्त कहते हैं, उसको फिर स्ट्राइक कहते हैं, दुनिया के जो नाम देते चले जाएं। वो एक छोटा सा दिमाग के अंदर जर्रा है जिसमें गड़बड़ होती है और जिसमें खराबी होती है। उस जर्रे को दुरुस्त करने के लिए, उस जर्रे को सही करने के लिए दुनिया की कोई गोली अब तक नहीं बन सकी। इंसान के दिमाग को सुन तो कर देती है, उस जर्रे को दुरुस्त नहीं करती। अगर वो जर्रा ठीक हो जाता तो पागलखाने न होते। अगर वो जर्रा आज की साइंस ठीक कर सकती, मैं साइंस का तालिब इल्म हूं, मैंने पीएचडी डॉक्टरेट की डिग्री ली हुई है, मैं कुछ साइंस पे किताबें, कुछ कलम, कुछ कागज लिखता लिखाता रहता हूं। सारी साइंस आजिज आ गई है कि उस जर्रे की इस्लाह नहीं कर सकी। और अगली बात, उससे अजीब बात बताऊं, ये 1991 की बात है, मेरे पास उस रिसर्च पड़ी हुई है, वो रिसर्च टाइम की पड़ी हुई है कि पूरी दुनिया ने 20-21 साल तहकीक की, रिसर्च करने के बाद करोड़ों लाखों करोड़ों डॉलर खर्च किए कि इंसानियत को चैन कैसे मिल जाए, सुकून कैसे मिल जाए, राहत कैसे मिल जाए, और जिस चीज को हम एंग्जायटी कहते हैं ये खत्म कैसे हो जाए। चलते चलते तहकीकात करते करते तहकीकात एक नतीजे पे पहुंची है, ये जो जर्रा है ना, मैं उस जर्रे को आसान लफ्ज बनाने के लिए वो जर्रा कह रहा हूं, उस सेल को जो हमारे पिट्यूटरी ग्लैंड के अंदर है, यानी दिमाग के अंदर है। उस जर्रे को एक ऐसी रोशनी दी जाए जिसे लेजर थेरापी कहते हैं ना, लेजर, जिसे हम कहते हैं जी फला मरीज को शुआएं लग रही हैं, उसको ऐसी 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 रोशनी दी जाए कि उस रोशनी से उसका निजाम वापस अपनी असली हालत पे आ जाए। तो साइंस ने कहा कि इसके लिए क्या किया जाए, दवाएं नाकाम हो चुकी, अब क्या किया जाए। तो सारी साइंस एक वापस एक चीज पे लौटी कि अल्फाज के अंदर ताकत होती है। हर हर्फ, इंग्लिश कहते हैं, हर हर्फ जो होता है वो पैटर्न है एनर्जी का। ये नफरत हर्फ है, गाली हर्फ है, नफरत और गाली से अंदर आग लगती है या नहीं लगती, लगती है ना? और मोहब्बत के बोलों से ठंडक होती है। लफ्जों के अंदर तासीर और ताकत होती है। मां एक लफ्ज है, लफ्ज है, और सोकन एक लफ्ज है, लेकिन लफ्ज सोकन के अंदर उसकी तासीर क्या बन जाती है और मां की तासीर क्या बन जाती है। बहन के आते ही लफ्ज तो है, अंदर का निजाम एक पल में ठहर के उसके अंदर शर्म और हया निचड़ जाता है और बेटी लस्त है। क्या ख्याल, क्या बीवी की तरफ उठने वाली नजरें और बेटी और बहन की तरफ नजरें एक ही होती हैं? लफ्ज तो है, लफ्ज बदलते ही नजरें बदल जाती हैं, लफ्ज बदलते ही ख्याल बदल जाता है, लफ्ज बदलते ही गुमान बदल जाता है, लफ्ज बदलते ही कैफियत बदल जाती है। तो सारी साइंस एक लफ्ज पे आई, उसने कहा लफ्जों के अंदर कुछ है। उन्होंने कहा जी जितने भी वर्ड्स हैं इनको इकट्ठा करें। अब साइंस ने ना ए से लेकर जेड तक के सारे लफ्जों को देखा, हर लफ्ज को अपनी एक ताकत और तासीर पे परखा, और साइंस परखती गई। वो अल्फाज जो एंटी एंग्जाइटी अल्फाज थे ना, एंटी एंग्जाइटी वर्ड्स थे, ऐसे लफ्ज जो बेचैनी को दूर कर दे, उनको साइंस इकट्ठी करती गई। और जब किया तो उन लफ्जों को मिलाया, फिर एक ग्रुप बनाया, एक ग्रुप अद्वियात वाला बनाया, एक वो बनाया जिनको साथ इन लफ्जों का ताल्लुक था, उनको कहा ये लफ्ज पढ़े, फिर उनके लफ्जों में माइक देके, हैंड फ्री देके उनको ये लफ्ज सुनाए गए। वो ग्रुप एंग्जाइटी के पागल खाने वाले वो जल्दी ठीक हुए, दवाओं वाले अपनी साबका रेशियो के मुताबिक ठीक हुए, कभी ठीक कभी नीचे, कभी ऊपर कभी नीचे, उस तरह चलते गए। आप समझ रहे? अब साइंस हैरान हुई कि लफ्जों में क्या ताकत है। एक मुसलमान साइंसदान था, डॉक्टर था पैरासाइकोलॉजी का, उसने इन लफ्जों को सुना, हैरान हुआ कि ये आपको कहां से मिले। उसने कहा जी ये तकरीबन 21 साल की रिसर्च के बाद, जिस पे करोड़ों डॉलर लगे हैं, उसके बाद ये लफ्ज मिले हैं, और ये लफ्ज ऐसे हैं जो एंटी एंग्जाइटी हैं, इंसानियत जो परेशान है, इंसानियत जो इस वक्त बेसुकूनी का शिकार है, और इंसानियत इस वक्त जो तकलीफ में मुबतला है, उसका आखिरी हल यही लफ्ज है। वो लफ्ज सारे जब इकट्ठे किए, मेरे पास वो जर्नल पड़ा हुआ है, उन लफ्ज को जब इकट्ठा किया तो वो लफ्ज बने अल्लाहुम्मा लकल हम्दु कमा अंत अहलु, फसल्ली अला मुहम्मदिन कमा अंत अहलु, वफ़अल बिना मा अंत अहलु, फइन्नका अंत अहलु तक्वा व अहलुल मग़फिरा। दरूद पाक बन गया, आयतों से मिलाता रहा आयतें, फिर जो देखा तो नाते नबी बन गई, हुस्न जन्नत को जब भी समेटा गया, मुस्तफा के नगर की गली बन गई। अभी एक जवान ने यह बात कही, सारी इंसानियत को अगर सोजो गुदास के लहू से निकालना चाहते हो, और सारी इंसानियत को राजो रमूज की जिंदगी देके और सुकून और अमन की राहों पे हम चलाना चाहते हैं, रास्ता सिर्फ एक है, वह है इश्क मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, उसके अलावा कोई रास्ता नहीं है। और सुनो, इश्क किसी कमाली का नाम नहीं है। आप सुबह शाम रोटी की एक तस्बीह पढ़ें, एक तस्बीह लें ऐसे, उस पर पढ़ें रोटी 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 रोटी, पेट तो नहीं भरेगा। रोटी एक हकीकत का नाम है, रोटी एक हकीकत का नाम है। हाँ, रोटी का एक लुकमा पेट के भरने में कुछ मदद जरूर कर देता है। इश्क जो है ना, इसके तकाजे क्या हैं? इसके तकाजे ये हैं कि तुझ पे सब घर बार लुटा दूं, खाना दिल आबाद रहे, नजर से अपनी सब को गिरा दूं, फकत तुझसे फरियाद रहे, और यार रहे यार रब तू मेरा और मैं तेरा यार रहूं। आपने देखा होगा आकाश बेल भी कहते हैं इसे, एक हल्की हल्की पीले रंग की शाखें होती हैं, यूं तोड़ के किसी दरख्त पे फेंक दें तो उस दरख्त को लिपट जाती है, उसे आकाश बेल भी कहते हैं, अदीवाना अल्फाज में उसको इश्क पेचा भी कहते हैं। दरख्त उस पे आशिक होता है, जो भी खटिया वटिया होता है, जो भी कमाई होता है, सारा उसको खिला देता है, और खुद खुश होता जाता है, खुश होता जाता है, खुश होता जाता है, खुश होता जाता है, और वो तरोताजा फैलती जाती है, वो बेल फैलती जाती है। आपने देखा होगा खासतौर पे बेरी के दरख्त में, अगर उसको एक टुकड़ा ही फेंक देना, बेरी मर जाती है, एक वक्त आता है बेरी खत्म हो जाती है, उसका दरख्त खुश्क हो जाता है और वो फैलती है। बेरी को उससे इश्क है, और जिससे इश्क होता है फिर अपना तन मन नहीं देखा जाता। मैंने घोड़े पालने वालों को देखा है, मैले कपड़े, फटे पुराने कपड़े, जूती का होश नहीं है, घोड़ों को आमले का मुरब्बा, सोने चांदी के वर्क, खमीरा गाजबान, हमदर्द साहब हकीम सईद साहब रहमतुल्लाह अलैह का, जिनके हमदर्द सेंटर में बैठे, अल्लाह उनकी कब्र को करोड़ों रहमतें नाज़िल फरमाए। बड़े तकवे वाले दरवेश आदमी थे, जिस वक्त वो फौत हुए थे मैंने उनके विसाल से 18 दिन के अंदर 400 सफहात की किताब लिखी थी, और जब मैंने लिख के चुप करके भेजी थी तो एक खत आया था मेरे पास उनकी बेटी सादिया साहिबा का कि आपने एक छोटे से वक्त में इतनी मेरे वालिद पे किताब लिखी है, इसके लिए आपको हमने अवार्ड देना है। मैं ना जा सके, वो ले आनी उसका अहल नहीं था। तो इश्क पेचा जो है ना, इश्क पेचा एक ऐसी अनोखी चीज है, सब कुछ खिला देता है। कभी कभी ना जहां आकाश बिल लगी हो तरफ से गौर से देखा करें, और दरख्त से जाके ना करीब होकर तरफ बातें किया करे। जवाब ना मिल सके दरख्त से तो तेरा मन तुझे उसी वक्त जवाब दे देगा। दरख्त जवाब ना देगा, तेरा मन उसी वक्त जवाब देगा। और मन क्या जवाब देगा? मन ये जवाब देगा कि इश्क नाम लफ्जों का नहीं, इश्क नाम हकीकत का है। दुनिया के मारे हुए आशिकों, आओ मैं तुम्हें बताऊं, मैं एक बेजुबान दरख्त हूं, मुझे इससे इश्क है, मैंने अपना सब कुछ इसको खिला दिया है। मैं खुद नहीं खाता, इसको खिलाता हूं, मैं खुद नहीं पीता, इसको पिलाता हूं, मैं खुद नहीं सोता, इसको सुलाता हूं, मैं खुद जिंदगी की तमन्ना नहीं रखता, मैं इसको तमन्ना देता हूं। ये इश्क है। दरख्त से इश्क सीखें, दरख्त से इश्क सीखें। और सरवर कौनैन सल्लल्लाहु तआला अलैहि वसल्लम की जिंदगी, सारी की सारी जिंदगी की रोशनी इस दरख्त से सीख लें, सच कह रहा हूं। जंगल के अंदर जहां अंधेरा था, एक परवाना परेशान था, उससे पूछता, एक से पूछा, तूने कहीं शम्मा देखी है? उन्हें मैंने देखी। उससे पूछा, तूने कहीं शम्मा देखी है? आखिर एक मिला, उसने कहा हां मैंने शम्मा देखी है। उसने कहा तू झूठ बोलते है। उन्होंने देखी है, मैं एक शम्मा पे गया था और वहां परवाने की तरह। उसने कहा तू झूठ बोलता है, अगर तू देखता तो होता ना, क्योंकि परवाना तो शम्मा पे फिदा होता है, अगर तू कहते मैंने देखी है तो होता ना, तो वहीं फिदा हो जाता कब का। ए शम्मा हट के चल मेरे मजार से, मैं तो पहले ही जल चुका हूं किसी बेवफा के प्यार से। शम्मा एक पैगाम देती है। क्या हमारी जिंदगी का निजाम इश्क मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम के मुताबिक है? अगर है तो हम अपनी जिंदगी को खुद छांके। जिंदगी का कोई निजाम आता है, हमारी रहनुमाई कहां से मिलती है? हमारा निजाम कहां से चलता है? हमारी सोच कहां आके रुक जाती है? हम सोचें। मसाइल का हल, याद रखिएगा, इंसानियत के पास नहीं है। मुश्किलात हल इंसानियत के पास नहीं है, और मसाइल और मुश्किलात की रोशनी एक हस्ती के पास है, और वो सरवरे कौनैन सल्लल्लाहु तआला अलैहि वसल्लम। एक सहाबिया कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरी बख्शिश हो सकती है? मैं तूने क्या जुर्म किया? मैंने दुनिया का सबसे आखिरी जुर्म किया, मेरी बख्शिश हो सकती है? तो फिर उसने अजीब बात कही, कहने लगा मेरी एक बेटी हुई, बड़ी खूबसूरत बेटी थी, फिर वो बड़ी हुई, फिर वो तोतली जुबान से मुझसे बातें करती थी और मुझे बहुत प्यारी लगती थी, बेटियां वैसी प्यारी होती, और उसको ले लेके मैं फिरता था और उसको अपने सीने से लगाता था, लेकिन मेरे अंदर एक जहालत की आतिश थी कि मेरी बेटी किसी के निकाह में जाएगी, इसको जिंदा दफन करना जरूरी है, एक आतिश थी। फिर एक दफा मैं अपने अज़्म को पूरा करने के लिए ले गया या रसूलुल्लाह, मैं गड़ा खोदता था तो मेरे ऊपर मिट्टी आती थी, अपने दुपट्टे से मेरे मिट्टी साफ करती थी, और मुझे पसीना आता था, मेरे कतरे गिर जाते थे, मेरे पसीने की कदर करती थी, लेकिन मेरे अंदर एक आग थी, और वो आग ये थी कि मैंने इसको दफन करना है। उस इल्म नहीं था कि यह गड़ा मेरे लिए खोदा जा रहा, और गड़ा जब बहुत गहरा हो गया मैंने उसको उठा के उस पर फेंक दिया। या रसूलल्लाह, वो चीखें अभी तक मेरे कानों में है, मुझे सोने नहीं देती, मैंने उसको जिंदा दफन कर दिया। क्या मेरी बख्शिश हो सकती है? صحابہ کرام فرماتے ہیں میرے آقا سرور کون ہے صلی اللہ علیہ وسلم کا چہرہ انور پریشان ہو گیا, غمزدہ ہو گیا, آپ کی آنکھوں سے آنسو بہنے لگے, آپ کی آنکھوں سے آنسو بہنے لگے. کانٹے اس وقت ہوتے ہیں جب باغبان نہیں ہوتا, مسائل اس وقت ہوتے ہیں جب رہبر نہیں ہوتا, مرض اس وقت ہوتے ہیں جب تریاق نہیں ہوتا, اندھیرا اس وقت ہوتا ہے جب روشنی نہیں ہوتی. ایک عظیم روشنی ملی. سب سے پہلا جو قصیدہ کہا تھا نا, سب سے پہلا آقا کی شان میں پڑھا تھا, وہ ابو طالب نے پڑھا تھا. ساری دنیا کا کفر مانتا ہے اب بھی کہ میرے آقا ایک رہبر ہیں, میرے ساتھ چرچ ہے, میں چرچ کے پادری ہیں بڑے وکٹر, ان سے ملنے گیا, اچانک گیا نا تو ان کے ہاتھ میں کتاب تھی انگلش کی, اس کا نام تھا محمد. ملنے گیا نا ان کے پاس ایک کتاب انگلش میں کتاب تھی, وہ پڑھ رہے تھے, سردی تھی, باہر دھوپ میں بیٹھے ہوئے تھے کرسی میں پڑھ رہے تھے, اس کتاب کا نام تھا محمد. ساری انسانیت کو ایک پیغام دے دیں. ہاں, اس کے علاوہ کوئی راستہ نہیں ہے, اس کے علاوہ کوئی منزل نہیں ہے, وہ ایک زندگی کی ترتیب ہے جس کے اندر چین و سکون ہے, جس کے اندر راحت ہے, جس کے اندر خیر ہے, جس کے اندر برکت ہے. انسانیت کے پاس کوئی راستہ نہیں ہے, دوائیں ناکام ہو چکی ہیں, حفاظت کا نظام ناکام ہو چکا ہے, سیکیورٹی سب ختم ہو چکی ہے. اگر حفاظت کا نظام ہوتا تو کسی ملک کے صدر پر اور کسی بڑے پر کبھی حملہ نہ ہو سکتا ہوتا, سب نظام ختم ہو چکا ہے. آئیں وہ ربیع الاول کی بہاریں, وہ ربیع الاول کے پیغامات جو میرے آقا لائے تھے, واپس ان کی طرف پلٹ جائیں. ربیع الاول ایک دروازہ ہے, اسے کھٹکھٹائیں, وہ کھلے گا. اور ربیع الاول جب کھلتا ہے تو روشنی بھی آتی ہے اور بہاریں بھی آتی ہیں. کیوں؟ یثرب اندھیروں کا, بیماریوں کا, دکھوں کا گھر تھا. مدینہ کے معنی کہتے ہیں شہر, ایسا شہر جس میں باغات ہوں. وہاں سے کچھ ملے گا انسانیت کو, اور ملا ہے اور ہمیشہ ملے گا. آئنسٹائن جب مرنے لگا تو اس کو بڑی احتیاط سے مرنے دیا گیا, بچانے کی بھرپور کوشش کی گئی, نہ بچ سکا. پھر کہا کہ آئنسٹائن دنیا کا وہ انسان ہے جس نے ایک ایسی تھیوری پیش کی ہے, نظریہ اضافیت, یہ ٹائم اینڈ دی اسپیس, وہ بھی ہے. تو لہذا ایسا کرے, اس کا دماغ نکال لے. اس کا بھیجا نکالا اور پریزرو کر لیا, ابھی تک موجود ہے. اور دنیا کی سائنس اس پہ ریسرچ کر رہی ہے کہ اس کا دماغ اتنا وسیع تھا تو کیوں تھا, اور اتنا بڑا دماغ کیسے تھا. صرف اس نے ایک بات بیان کی تھی, اور وہ چھوٹی سی ایک بات, اور وہ یہ بیان کی تھی کہ وقت ایک جگہ آ کے رک جاتا ہے. اور اللہ پاک جل شانہ نے آئنسٹائن کو دراصل بھیجا تھا واقعہ معراج کی صداقت کے لیے, واقعہ معراج کی صداقت کے لیے. آقا اپنے جسم اطہر کے ساتھ تشریف لے گئے, اور سارا نظام جامع تو ساکت ہو گیا, اور سات آسمانوں کی اور جنت کی اور جہنم کی اور اللہ کی, اور اتنا جتنا کہ اللہ کے قریب, سارا نظام رک گیا, سارا نظام رک گیا. اللہ پاک جل شانہ نے بتا دیا کہ نظام یہ ہے, اور اس کو تمہاری سائنس خود آ کے کہے گی. دیکھو ایسا ہوتا ہے, انسانیت کو کبھی بھی مسائل کا حل کا, پریشانیوں کا حل کا کوئی نظام اگر گڑبڑ ملے گا اور پھر اس کا حل چاہیے تو ایک راستہ ہے, کچھ بھی نہیں. آقا کی تشریف آوری سے ہمیں اللہ کے مبارک نام ملے, حضور کی تشریف آوری سے ہمیں قرآن ملا, پھر قرآن کی روشنی ملی, پھر قرآن کی ہدایت ملی. سندھ میں مجھے ایک ہندو ملا, مجھے کہنے لگا کہ اگر اسلام نہ ہوتا نا تو مجھ جیسا بندہ تو ختم ہو چکا ہوتا. میں نے کہا کیسے؟ کہنے لگا آپ کے مسلمانوں سے, اسلام سے اور آپ سے قرآن سے میں نے ایک چیز لی ہے, اس کو آیت کریمہ کہتے ہیں. میں پڑھتا ہوں میری مسئلے حل ہو جاتے ہیں. ہندو نے مجھے کہا میں پڑھتا ہوں میرے مسئلے حل ہو جاتے. کافر اگر پڑھے 3 کروڑ بتوں کا پجاری تو اس کے مسائل تو حل ہو جائیں, میرے آپ کے کیوں نہ حل ہو. بارگاہ رسالت محاب سے یہ تحفے ملے ہیں, میرے آقا کملی والے کے در اطہر سے یہ تحفے ملے ہیں. ہر عمل اور ہر وظیفہ اور قرآن کی ہر آیت اور زندگی کا ہر نظام, اس کے اندر خیر ہی خیر ہے, برکت ہی برکت ہے, راحت ہی راحت ہے. زکات کا نظام بوجھ نہیں ہے. آ میں تجھے لے کے چلتا ہوں کسی کافر کے دروازے پہ. حضرت شیخ العزیز نے یہ واقعہ لکھا ہے کہ انگریز کے گھر ایک ملازم تھا, ملازم انگریز دفتر میں گیا ہوا تھا, انگریز کا دور تھا پری پارٹیشن, دفتر میں گیا ہوا تھا. اس کی کوٹھیوں کو آگ لگی, آگ لگتے 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 اس کی کوٹھی کے قریب پہنچنے ہی والی تھی, پہنچنے ہی والی تھی. وہ بھاگا, انگریز دفتر میں کام کر رہا تھا. اس نے کہا صاحب صاحب آپ کی کوٹھی کی طرف آگ بڑھ رہی ہے اور گھروں کو جلاتی ہوئی آ رہی ہے. وہ چپ کر کے اپنا کام کرتا رہا. اس نے کہا شاید اس نے سنا نہیں. اس نے دوسری طرف سے آ کے پھر اس نے اور پریشانی کے عالم میں کہا. اس نے پھر خاموشی سے اپنا کام کرتا رہا. اس نے پھر آ کے بات کہی, اصرار کیا نا, تو اس نے ایسے ہاتھ اٹھا کے کہا جا چپ کر کے پریشان نہ ہو, بیٹھ جا, میں مسلمانوں کے طرز پہ اپنے مال کی زکات نکالتا ہوں, جا. بس ختم. مسلمان پریشان ہو گیا, وہ یہ ملازم تھا بھاگا ہو گیا. دیکھا کہ اس کوٹھی سے پہلے آگ بچ گئی تھی, اس کوٹھی کو آگ نہ جلا سکتی. کیسے چلاتے؟ ایک وعدہ تھا, اس وعدے پہ اگر انگریز یقین کر لے تو وہ بھی اس آگ سے بچ سکتا ہے, اس وعدے پہ مسلمان اگر یقین کر لے تو وہ بھی اس آگ سے بچ سکتا ہے. بات یقین کی ہے. میرے آقا کے در سے کیا کیا قیمتی ہیرے ملے ہیں. غربت کا نظام بھی ملا ہے, آگ لار نہ لگنے کا نظام بھی ملا ہے, حفاظت کا نظام بھی ملا ہے, وہی سے ملا ہے. میرے پاس ایک واپٹا کے صاحب آئے, لائن مین ہے, سیڑھی اٹھانے والے, مجھے کہنے لگے میں نے 11 دفعہ یا حفیظ پڑھا ہوا تھا. 11,000 وولٹیج اوپر کی تار میں کتنے ہوتے ہیں؟ 11 کہتے ہیں. وہ کہنے لگے مجھے وہاں سے کرنٹ لگا, اور وہاں سے کرنٹ جس انداز سے مجھے لگا تھا اس انداز میں انسان وہاں پکڑ کے پھر جب مر جاتا ہے پھر بجلی اسے پھینکتی ہے اور اس کا جسم سیاہ ہو جاتا ہے اور اس کے بال جھلس جاتے ہیں, اس کی جلد جھلس جاتی ہے اور وہ ختم ہو جاتا ہے. میں وہاں سے جھٹکا لگا اور وہی جھٹکا لگا, میں گرا, نہ میری ہڈی ٹوٹی نہ پسلی ٹوٹی اور نہ میں مجھے تکلیف ہوئی, ہلکی سی چوٹیں لگی. کیوں؟ میں نے آقا کے در مصطفیٰ سے ایک تحفہ لیا تھا اور وہ تحفہ تھا یا حفیظ, میں نے 11 دفعہ پڑھا ہوا تھا. آپ کہیں گاڑی پارک کریں, آپ کہیں گاڑی پارک کریں, آپ کہیں اپنا سامان رکھیں, آپ گھر سے نکلیں, آج وہ دور آ گیا ہے کہ میں واپس پہنچ سکوں گا یا نہیں پہنچ سکوں گا. اس دور کے لیے ہمیں آقا کے ان تحائف کی قدردانی کرنی چاہیے, ان مجموعوں کی قدردانی کرنی چاہیے, ان نعمتوں کی قدردانی کرنی چاہیے. محمدی جو ہوتا ہے اس کی نظریں بند بھی محمد کے لیے ہوتی ہیں, ان کی تعلیمات میں اور کی نظریں کھلتی بھی ہیں کہ ان کی تعلیمات اور زندگی کا وہ نظام, اس کے علاوہ اسے خیر کہیں نظر آتی ہی نہیں. سسکتے بلکتے بچے کو جب تک ماں نہیں دکھاؤ گے چپ نہیں ہوگا. ہاں اسے مالدار سونے سے لدی خاتون دکھا دو جس کے جسم سے خوشبو مہک رہی ہو اور بہت حسین و خوبصورت ہو, بچے کے سامنے اس کی کوئی حیثیت نہیں ہے, وہ ہیرو ہو بچے کے سامنے زیرو ہے. بچے کو تو وہ ماں چاہیے جو چاہے پسینے میں ایسی کہ پسینے سے بدبو آ رہی ہو, بچے کو اس کی چھاتی پہ سسکتے سسکتے نیند آ جائے گی اور بچے کو سکون آ جائے گا. اسی طرح مومن کی زندگی کے اندر چین و سکون کا راستہ اللہ پاک جل شانہ نے ایک رکھا ہے, ان کے علاوہ کوئی راہ نہیں ہے, کوئی راستہ نہیں ہے. وہ روشنی وہیں سے آئے گی, اس کے علاوہ کوئی روشنی کا نظام ہے ہی نہیں. وہ ترتیب وہیں سے ملے گی, اس کے علاوہ کوئی ترتیب ہے ہی نہیں. اور یہ جب عشق دل میں گھر کر جاتا ہے نا, اندر بس جاتا ہے, پھر اس کا نظام اور ہوتا ہے. حضور سرور کونین صلی اللہ تعالی علیہ وسلم میرے آقا کملی والے سحری فرما رہے ہیں, تناول فرما رہے ہیں. چونکہ حضرت بلال کے ذمے اذان کا نظام تھا تو تشریف لے آئے کہ آقا سحری کا وقت ختم ہو گیا, پھر چلے گئے, آپ تناول فرماتے رہے. پھر عرض کیا, پھر آپ تناول فرماتے رہے, پھر عرض کیا اور قسم اٹھا کے کہا کہ اللہ کی قسم سحری کا وقت ختم ہو گیا. حضور نے کھانا بند فرمایا اور پھر فرمایا, مفہوم ہے وقت اس وقت پہلے بھی ختم نہیں ہوا تھا, پھر بھی ختم نہیں ہوا تھا, اب بھی ختم نہیں ہوا تھا, لیکن اس کی قسم اٹھانے پہ اللہ نے ختم کر دیا. عشق ایسی انوکھی چیز ہے, جب دلوں میں اتر جاتا ہے یہ نظام شمسی پھر حدود میں آ جاتا ہے, ہاتھوں میں آ جاتا ہے, پھر اللہ بولوں کی لاج رکھ لیتا ہے, اللہ بولوں کی لاج رکھ لیتا ہے. یہ دل کی تمنا بن جائے, یہ دل کا شوق بن جائے. جب یہ دل کی تمنا اور شوق بن جائے گا نا, پھر انسان کسی چیز کے ٹوٹنے پہ پریشان ہوتا ہے. بہترین گاڑی لی جائے, کیا خیال ہے, گاڑی بڑی بہترین ہو اور اس پہ ایک بندہ کیل لا کے نشان لگانا شروع کر دے اور تو سامنے چپ کر کے خاموش کھڑا ہو, اطمینان سے کھڑا رہے گا یا اسے روکنے ٹوکنے کا کوئی انداز اختیار کرے گا؟ نرمی یا سختی والا, محبت یا پیار والا, ڈانٹ یا خوشامت والا, کوئی انداز تو اختیار کرے گا نا. کیوں, تیرے سامنے وہ کیل لا کے تیری گاڑی کو خراشیں اور نقصان پہنچا رہا. جب اندر عشق ہوتا ہے گاڑی کا تو گاڑی کا نقصان برداشت نہیں ہوتا. اور عشق اس وقت آتا ہے جب اس پہ تین چیزیں لگتی ہیں, جان لگتا ہے, مال لگتا ہے, وقت لگتا ہے. تین چیزوں کے مجموعہ جب اندر آتا ہے پھر ایک چیز کا عشق پیدا ہوتا ہے. مالی جو ہے نا, مالی یہ پھول توڑنے پہ بڑا پریشان ہوتا ہے, پھول کھلنے پہ خوش ہوتا ہے. آپ اسے دیکھیں ذرا, مالی کا انٹرویو کریں, اس کہتے ہیں میں نے اس پودے کو جان مار کے اور اپنی سب کچھ پانی دے کے کیا تھا. بابا اردو مولوی عبدالحق صاحب رحمت اللہ علیہ, وہ انہوں نے ایک اپنی کتاب لکھی ہے, اس میں ایک دیو مالی کا تذکرہ کیا ہے. خشک سالی تھی, گھڑے پہ پانی لاد لاد کے وہ پودوں کو دیتا تھا, اس کا نام دیو تھا, لوگ اس کو دیو کہتے تھے. دیو ایسے کہتے تھے کہ جان مارتا تھا, پودوں کے اوپر دیو کی طرح چھا جاتا تھا اور اتنی جان مارتا تھا, اس کا تذکرہ کیا اور کہا کہ اگر وہ پھول توڑ لیتا تھا کوئی تو اس کے اپنے بیٹے کے بیمار ہونے پہ اتنی تکلیف نہیں ہوتی تھی. بابے اردو نے یہ بات لکھی ہے, اور پھول کے توڑنے پہ اسے تکلیف ہوتی تھی. ہمارا کچھ لگا نہیں, ایک انگریز نے جو بات کہی تھی نا, آج ہمارے ہم سب پہ وہی بات فٹ ہوتی ہے کہ ہم بائی چانس مسلمان ہوئے ہیں, اور اگر کوئی نو مسلم ہے تو وہ بائی چوائس مسلمان ہوئے ہیں, اس کا انتخاب کیا گیا ہے. زندگی کا وہ نظام پھر سے تلاش کریں. انسانیت کو سکون چاہیے, انسانیت کو راحت چاہیے, اور انسانیت کو کچھ ایسی منزل چاہیے جو میں آپ اس کو پہنچا سکیں, اور وہ صرف اور صرف بہار مصطفیٰ ہے, ترتیب نبوی ہے, اس کے علاوہ کوئی راستہ نہیں ہے, کوئی منزل نہیں ہے. ساری انسانیت اسی پہ واپس چلی آ رہی ہے, دوڑی آ رہی ہے. آپ سے یقین جانیے, آپ کام کاج کرتے ہیں, آپ کاروبار کرتے ہیں, اپنے کاروبار کی زندگی کے اندر آپ چاہتے ہیں کہ آپ کو نقصان نہ ہو, تو آپ ہر کاروبار کرنے سے پہلے, سودا لینے سے پہلے, وہ سودا ایک روپیہ کا ہے وہ ایک کروڑ کا ہے, آپ 11 دفعہ یا نافع ہو پڑھ لیں, اللہ نفع ہی دے کے رہے گئے. یہ چیز کہاں سے ملی؟ آقا کی آمد سے ملی, حضور کی آمد سے ملی. یا نافع ہو صرف 11 دفعہ, نفع ہوگا اور برکت ملے گی. آپ حفاظت کا نظام چاہتے ہیں, میں عرض کر چکا ہوں, یا حفیظ ہو 11 دفعہ, برکت ملے گی اور اللہ پاک اس کو نقصان سے بچائیں گے. اس شخص کے بارے میں وعدے ہیں میرے آقا کے, میرے آقا کو پتا تھا ایک دور ایسا آئے گا جب انسان گھر سے نکلے گا تو یقین نہیں ہوگا کہ میں گھر پہنچ سکوں گا نہیں پہنچ سکوں گا. آج وہ دور موجود ہے. کیا ایسا ہے؟ وہی دور موجود ہے. اور یہ صرف کہانی پاکستان کی نہیں ہے, پوری کی پوری دنیا اس وقت کشمکش کا شکار ہے, بے یقینی بدامنی کی کشمکش کا. اور تحفظ, عدم تحفظ, اس وقت انسانیت کو تحفظ نہیں مل رہا, ساری انسانیت اس کشمکش کا شکار ہے, ساری انسانیت. اور میرے آقا کو علم تھا, پھر اس کے لیے کیا فرمایا؟ جو شخص گھر سے نکلتے ہوئے بسم اللہ توکل تو اللہ پڑھے گا, بسم اللہ لا حول ولا قوت الا باللہ, آپ یقین جانیے, یقین جانیے, اتنا طاقتور اس کے اندر حصار ہے اور اتنی بلٹ پروف یہ چیز ہے, بلٹ پروف. کوئی گاڑی بلٹ پروف ہو تو بندہ یقین سے اطمینان سے اس گاڑی میں بیٹھتا ہے. یہ ایسی بلٹ پروف چیز ہے آپ سوچ نہیں سکتے. میں نے بکٹی قبیلے کے ایک بڑے سردار کو یہ بات بتائی, بڑی پرانی بات ہے, کوئٹہ میں, تو مجھے کہنے لگے میں یاد نہیں کر سکوں گا. میں نے کہا یا حفیظ ہو, 11 دفعہ یاد کر لے اور اس کو یاد کر لے. 300, 350, 400 سیکیورٹی گارڈ, ہر بندے کے ہاتھ میں بندوق. کہنے لگے پھر بھی پریشان. لیکن جب میں نے اس قبیلے کے ایک شخص کو یہ بات بتائی تھی, کہنے لگے جب سے یہ میں نے پڑھا ہے ایک سکون بھی ہے اور حفاظت بھی ہے. یہ تحفے کہاں سے ملے ہمیں؟ یہ غیبی نظام کہاں سے ملے ہمیں؟ ایک ہستی ہیں ایسی جو آئیں اور جنہوں نے آ کے انسانیت کو یہ سکون کا نظام دیا. ایک یہودی جاسوسی کر کے صحابہ کرام کی باتیں سن رہا تھا رضوان اللہ تعالی علیہ اجمعین, اور صحابہ کرام کیا کر رہے تھے؟ آقا کے در سے جو کچھ ملتا تھا پھر آپس میں بیٹھ کے ایک دوسرے کو بتاتے تھے. حضور کے در اطہر سے جو کچھ ملتا ایک دوسرے کو بتاتے تھے. تو ایک یہودی سن رہا تھا ان کی باتیں, غور سے سن رہا تھا. تو فرمایا ایک صحابی کہنے لگے, تو اسے صحابی کو میں نے آج آقا سے یہ سنا ہے جب حاجت کے لیے بیٹھے تو اس ہاتھ کو یوں ایسے رکھے, اس ہاتھ کو نہیں, اس ہاتھ کو, اس ہاتھ کو یہاں, کیوں جی اس ہاتھ کو, ہاں اس ہاتھ کو ایسے رکھے. اس نے کہا یہ انوکھی بات ہے. اور پھر اس نے لوگوں سے مذاق کی, نعوذ باللہ الیاس باللہ, اس نے مذاق کی کہ دیکھو مسلمانوں کا مذہب ایسا مذہب ہے, یہ تو پیشاب پخانہ کرنے کے طریقے ہی بتاتا ہے, بتاؤ یہ کوئی بات ہے؟ اس نے اس بات کو نعوذ باللہ ہلکا سمجھا, ہلکا سمجھا. اس دور میں دشمنیاں حد سے زیادہ تھی, جیسے اب بھی قبائل میں ہیں. اس میں اس دور میں مارنے کے کئی طریقے ہوتے تھے. ایک طریقہ یہ بھی ہوتا تھا کہ اور نشانہ باز تو وہ واقعی تھے, کمال کے نشانہ باز تھے. ایک طریقہ یہ بھی ہوتا تھا کہ رسہ جو ہے نا ایسے انداز سے پھینکتے تھے کہ اس کے گلے میں رسہ فٹ ہو اور یوں کھینچے اور اس کو وہیں دم گھٹ کے اس کو مار دیں اور گھسیٹے. اس یہودی کی دشمنی تھی, وہ کہیں گیا جنگل میں حاجت کے لیے, دشمن تعاقب میں تھے, اس کے پیچھے تھے اور نشانہ باز تھے. انہوں نے رسہ ایسے انداز سے پھینکا کہ ایک کونا ان کے ہاتھ میں ہوتا تھا, دشمن کے ہاتھ میں, قاتل کے ہاتھ میں, مارنے والے کے ہاتھ میں, اور اس کا جو ہے گول ہلکا بنا ہوا جیسے پھانسی دینے کے انداز ہوتا ہے, وہ اس کو پھینکتا, ایسے پھینکا اور اس کے گلے میں جا کے اسے فٹ ہوا. ایسے فٹ ہوا تو اس نے فوراً وہ ہاتھ جو رکھا ہوا تھا کہنے لگا جیسے کر کے دیکھو, ایسے ایک دم اس نے اسی ہاتھ سے وہ ہلکا جو اس کے رسے کا گلے, وہ ہلکا رسے کا جو اس کے گلے میں پڑا تھا وہ یوں ایسے نکالا اور یوں پھینک دیا اور دشمن ناکام ہو گیا اور اس کی جان بچ گئی. خود ہی سوچنے لگا ایک چھوٹے سے انداز سے میری جان بچی ہے, اگر میں سارے دین کو اختیار کروں گا پتہ نہیں کیا کچھ بچ جائے گا, اور مسلمان ہو گیا. انسانیت کو پھر سے کوئی سکون کا نظام چاہیے, انسانیت کو پھر سے کوئی راستہ چاہیے, کوئی منزل چاہیے. ویسے بھی اس انداز سے بیٹھنے والے کو بواسیر نہیں ہوتی, قبض نہیں ہوتی, آنتوں کی بیماریاں نہیں ہوتی جو اس انداز سے حاجت کے لیے بیٹھے گا. ایک طریقہ ہے پورا جس میں ایک یہ, یہ, یہ بھی اسی میں شامل ہے. حاجت میں اس کو تکلیف نہیں ہوتی. کس کس ادا ایسی ہے جس کو لے کے ہم سائنس کے دروازے پہ جائیں تو سائنس ناکام ہو جاتی ہے لیکن وہ سنت ازل سے لے کر اب تک کامیاب ہوئی ہے اور ہوتی رہے گی. در مصطفیٰ صلی اللہ تعالی علیہ وسلم سے وہ ہیرے ملے, وہ تحفے ملے جنہوں نے انسانیت کو ایک ایسا پیغام دیا ہے. انسانیت آج بھی اس پہ ریسرچ کرتے کرتے تھک گئی ہے. وہ انسانیت واپس آ رہی ہے ایک بات پہ, کہتی ہے سکون نہیں. جو میں نے پہلے عرض کیا, کہا کہ سکون کے لیے ایسا ہے کچھ لمحوں کے لیے اپنے آپ کو پوری دنیا سے ہٹا کے, پوری دنیا سے ہٹا کے ایک ایسے اپنے نقطے پہ مرکوز کریں جہاں سے سکون ملے. اس کو انہوں نے ایک نام دیا میڈیٹیشن کا, مراقبے کا, مراقبے کا نام دیا. اور اس وقت پوری دنیا میں مراقبے کے سلسلے بڑھتے چلے جا رہے ہیں, بڑھتے چلے جا رہے ہیں. انسانیت اس کی طرف بڑھ رہی ہے, سکون نہیں ہے, بڑھتے چلے جا رہے ہیں. بلکہ سائنس کی ریسرچ اب اس بات پہ آ گئی ہے کہ اگر آپ سکون چاہتے ہیں تو ہفتے میں ایک دن جو ویک اینڈ ہے نا, ویک اینڈ میں آپ قبرستان میں جایا کریں. اور اسلام کہتا ہے ویک اینڈ جمعے کے دن قبرستان میں جانا سنت ہے. ہاں, حضور قبرستان میں تشریف لے جاتے تھے جمعے والے دن ان قبروں کو پڑھ کے ہی سال ثواب کے لیے, کہ وہاں سکون ہوتا ہے, وہاں جایا کریں. واپس وہیں پلٹ آئے, آ گئے. فیثاغورس کہتا ہے کہ تین چیزیں مجھے دے دو, میں آنکھیں بند کروں گی ساری انسانیت آپ کو بتا دوں گا دنیا میں کیا ہو رہا ہے. بس ایسی آنکھیں بند کرو, صرف تین چیزیں مجھے دے دو, کھلے برتن میں پانی, چمڑے کا جوتا, موٹے آٹے کی روٹی. کھلے برتن میں پانی, چمڑے کا جوتا اور موٹے آٹے کی روٹی. آ جاؤ پھر, نہیں کھاؤ تو پھر براؤن بریڈ پہ آ جاؤ گے. وہ نبوی غذائیں, وہ نبوی ترتیب, اس سے ہٹنے کے بعد پھر بیماریاں ہیں, پریشانی ہیں. علاج کی سہولتیں انسانیت کی تاریخ اٹھا کے دیکھیں جتنی اب ہیں آج تک کبھی تھیں جی؟ اچھا, انسانیت کی سہولتیں جتنی اب ہیں کبھی تھیں اور جتنی انسانیت اب پریشان ہے کبھی تھی؟ کہیں نہیں تھی, کبھی نہیں تھی. جنرل جاوید ناصر صاحب ایک دفعہ بتانے لگے پاکستان کی ایجنسی کے بڑے تھے, تو کہنے لگے کہ میرا ایک ڈرائیور تھا, وہ نماز نہیں پڑھتا تھا. میں مسجد میں نماز پڑھنے جاتا تو اسے ساتھ لگتا, وہ گاڑی میں بیٹھا رہتا تھا. ایک دفعہ میں نے اسے کہا, میں نے کہا تو ایسا کر, تو آ کے نا مسجد میں بیٹھ جایا کر, میں جب تک نماز پڑھوں گا, نماز پڑھ کے کچھ دوستوں سے ملاقات ہو جاتی ہے, گھنٹہ مجھے ڈیڑھ وہیں لگ جاتا ہے, تو بیٹھ جایا کر. اس نے کہا سر گاڑی, اس نے کہا چھوڑ گاڑی کوئی بات نہیں. اب یہ جنرل تھا, جنرل کا ڈرائیور ہے, جنرل کی حکمرانی ہے اور اس کا ایک حکم ہوتا ہے, فوج کا ایک ڈسپلن ہے. اور آئی ایس آئی کا بڑا ہے, ہیڈ ہے. تو کہنے لگے وہ بیٹھا رہا, کچھ دن کے بعد میں نے دیکھا وہ نماز پڑھ رہا ہے. تو میں نے کہا میں نے تجھے نماز کا تو نہیں کہا تھا, مسجد میں بیٹھنے کا کہا تھا, نماز کا تو نہیں کہا تھا. اس نے کہا کہ میں بھی بیٹھ گیا تھا, میں پھر دیکھتا رہا گاڑی میں, مجھے گھر یاد آتا تھا, پریشانی ہوتی تھی, فلاں کیسے ہوگا, کس طرح ہوگا, پھر مجھے آپ پہ بھی غصہ آنا شروع ہو جاتا تھا کہ آپ بڑے کیوں ہیں, میں چھوٹا کیوں ہوں. کہنے لگے جب میں مسجد میں آنا شروع ہوا, مجھے احساس ہوا کہ یہ جرنیل ہو کے بھی دعا مانگ رہا, زاری کر رہا, میں ڈرائیور ہو کے, وہ فل جرنیل ہے اور ایک بہت بڑا پاکستان کی کریم کا آخری جرنیل ہے, وہ بیٹھ کے مانگ رہا تو میں کیوں نہ مانگوں, اس کا اللہ ہے میرا نہیں ہے. کہ مسجد میں آ کے میرے خیالات بدلنا شروع ہو گئے, اب میں نے جو ہے خود مانگنا شروع کر دیا, اور جب سے میں مسجد میں آیا ہوں خود مانگنا شروع ہوا ہوں, میرے خود مسائل حل ہونا شروع ہو گئے ہیں, مجھے سہل ہو گئی منزلیں, کہ خزاں کے رخ بھی بدل گئے, تیرا ہاتھ ہاتھ میں آ گیا, तो चरागाह के भी जल गए। ये रास्ता कहां से मिला? आका के दर से मिला, और कहीं से मिल नहीं सकता। उसके अलावा कोई मंजिल नहीं है, उसके अलावा कोई रास्ता नहीं है। जिंदगी का निजाम, उसमें सुकून की राहें अगर पानी है तो एक रास्ता है इश्क मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। इश्क में लफ्ज इस्तेमाल कर रहा हूं, इश्क पागल होता है, इश्क दीवाना होता है। नींद न जाने टूटी खाट, प्यास न जाने धोबी घाट, भात न जाने भूख न जाने जूठा भात, इश्क न जाने जात, इश्क पागल होता है। हज़रत बिलाल रजी अल्लाह तआला को जब अंगारों पे लिटाया जाता था तो वो इश्क था जो पागल था, जो खून और चर्बी से अंगारों को बुझा देता था। उमर रजी अल्लाह तआला अन्हु अमीर मोमिनीन थे, और मैं एक दफा बिलाल की पीठ से कपड़ा उठाया ना तो एकदम हाय निकल गई, खौफनाक जख्म के निशान थे। इश्क था ये। इश्क जब होता है फिर इंसान के सामने किसी चीज को कुछ नहीं होता। इसलिए फरमाया ये जो शहीद है उसको शहादत जब होती है और मौत आती है किसी भी शक्ल में, गोली से, बम से, तलवार से, किसी भी शक्ल में, उसको इतनी भी तकलीफ नहीं होती जितना कि चूंटी के काटने से। इतनी भी तकलीफ नहीं होती, इतनी भी तकलीफ नहीं होती। अल्लाह पाक जल्ले शान हो उस पर एक चीज कैफियत होती है अल्लाह के यहां। मैंने सबसे पहले यह बात मक्की साहब से सुनी थी मक्का मुकरमा में, मेरे पास इसकी कोई दलील नहीं थी, वाले मैं बड़े, मैं उनसे नहीं पूछ सका कि इस वाक्य के पीछे क्या दलील है। और मैं के बाद जन्नती ऐसे होते हैं कि जब उनकी रूह निकलती है तो अल्लाह जल्ला शान हो उनके ऊपर कैफियत इंजाल वाली, जब हम बिस्तरी के दरमियान इंजाल होता है, वो जन्नत की किताबों में लिखा है जन्नत की लज्जतों में एक वो लज्जत है। और मैं उस जन्नती के ऊपर अल्लाह वो कैफियत तारी कर देते। अब ये बात मैंने सुनी, मैंने कई गसाल ऐसे थे गुसल देने वाले, उनसे तहकीकात की, गुसल देने वालों से, मुझे कई गुसल देने वालों ने बताया। अनारकली में एक साहब है, मैंने उनसे पूछा, कहने लगे मुझे 28 साल हो गए गुसल देते देते, पखाना भी निकला हुआ होता है जब जान की नहीं होती है, मौत की सख्ती, और पेशाब तो अक्सर वो उन्होंने बताया कि निकला हुआ होता है। कहने लगे कि बाज मैयतें ऐसी मिली जिनका जैसे इहतलाम होता है, मादा तौलीद निकला हुआ था। कहने लगे मैं हैरान होता था। आज कहने लगे आपसे बात सुनी है कि अल्लाह पाक अपने दोस्त को जन्नत की उस लज्जत में मशगूल करके रूह निकाल लेते। फिर उस दिन हमारे पास रूहानी क्लासें थी, तो ये रूहानी क्लासों में पूरा मुल्क मेरे पास था, तस्वीर खाने में आया हुआ था। ये सवाल मैंने वहीं किया तो मुझे वहीं खड़े होकर बेशुमार लोगों ने बताया, उन्होंने कहा जी बिल्कुल आपकी बात ठीक है, ये हकीकत है। खड़े होकर मुझे तस्वीर खाने में कई लोगों ने बताया ये बिल्कुल हकीकत है, ऐसा हुआ है। गुसल देने वालों ने बताया, बाज मुजाहिदीन ने बताया, बाज गसाल मैयतों का उन्होंने बताया, बाज ऐसे हैं कि पेशेवर गुसल देने वाले नहीं है, ऐसे हैं जो शहादत समझ के, उन्होंने बताया कि अल्लाह पाक जल्ला शान हो उस मैयत को एक ऐसी लज्जत में मुब्तला करते हैं, बस उस लज्जत में उसकी रूह निकाल देते हैं। ये सबसे पहले मैंने मक्का मुकरमा से हरम में मक्का में मक्की साहब दामत बरकातों से ये बात सुनी थी। ये चीज इश्क मुस्तफा के बगैर मुमकिन नहीं है, आका की जिंदगी के बगैर मुमकिन नहीं है। मेरे आका इस कायनात की रूह हैं, थे होंगे, रूह हैं थे होंगे, इसके अलावा कोई मंजिल नहीं है। मौलाना अबू बकर गजनवी रहमतुल्लाह अलैह बहुत बड़े बुजुर्ग गुजरे हैं, तो किसी ने उनसे पूछा, इंग्लैंड में तशरीफ ले गए, वहीं कार के हादसे में शहीद हो गए थे, तो किसी ने उनसे पूछा कि आप बहुत बड़े बाप के बेटे हैं, मौलाना दाऊद गजनवी के बेटे थे और मौलाना अब्दुलजब्बार गजनवी के पोते थे और मौलाना अब्दुल्ला गजनवी जो गजनी से आए थे और फारसी बोलते थे, उर्दू नहीं बोल सकते थे, उनके परपोते थे। तो किसी ने उनसे पूछा, इतना अल्लाह पाक ने आपको अता किया है किसकी बरकत से? फरमाया, बस मैंने बड़ी किताबें पढ़ी हैं, अपने बड़ों की बड़ी बातें सुनी हैं, बहुत कुछ सुना, बस मुझे एक सिर्फ आखिर सबक मिला कि जो कुछ है दरूद पाक के अंदर है। ये मौलाना अबू बकर गजनवी रहमतुल्लाह अलैह की बात मैं आपको बताया। चांसलर थे, वाइस वीसी थे, वाइस चांसलर थे और बहुत बड़े खानदान के वो एक चश्मे चराग थे। उनके बेटे मौजूदा जुनेद गजनवी साहब डिफेंस में लाहौर में रहते, कि मुझ पे एक बात खुली, बस मुझ पे एक बात खुली कि मुझे अगर कोई राज कायनात का अगर चाहिए, कोई जिंदगी का चैन चाहिए, कोई जिंदगी का सुकून चाहिए, तो बस एक चीज में है, दरूद पाक में। सुकून का निजाम, राहत का निजाम, अफ का निजाम, आफियत का निजाम, बरकतों का निजाम मदीने की बहारे और रबीउल अव्वल की बहारों में है और इश्क मुस्तफा में है। उसके अलावा कहीं है ही नहीं, उसके अलावा कहीं है ही नहीं। जिला खानेवाल में कुआं की खुदाई हो रही थी, नहीं कुआं पुराना था, पानी नीचे चला गया तो उसके नीचे उन्होंने पीटर इंजन लगाया, होता है ना पीटर, नीचे बोर किया फिर ऊपर इंजन लगा के उसका पट्टा लगाया तो उसको पानी खींचता था। दो बच्चे स्कूल से आ रहे थे तो एक ने देखा, बच्चों का निजाम है कि वो उसके अंदर फिर ईंटे डालते हैं, धमाका होता है, खुश होते हैं, छोटे बच्चे थे, एक ने देखा ना तो करते करते उसके अंदर गिर गया, दूसरे ने उसको बचाते बचाते वो भी उसके अंदर गिर गया। ये मुझे उसी गांव के एक साहब जिम्मेदार आदमी हैं, वो इस वक्त डायरेक्टर हैं, उन्होंने मुझे बात बताई। कहने लगे कि वो तीन दिन उनको तलाश करते रहे कि बच्चे अगवा हो गए या कत्ल हो गए, कहां है, जमीन खा गई, आसमान कहां, बच्चे नहीं है। तीन दिन तलाश करते रहे, थाने की रिपोर्टें वगैरह, पुलिस हर चीज तलाश, थक गए और घर में सफे मातम बिछा हुआ है दोनों बच्चों के घर में, एक घर के नहीं थे, एक उस घर का था एक उस घर का था। तीन दिन के बाद कोई बंदा वहां से गुजरा ना, उसे अंदर से कुएं के अंदर से आवाज, वीरान हो चुका था वो, यानी बोर खराब हो गया वहां सब कुछ, कुआं बहुत गहरा था, तो उसे आवाज आई। जब उसने आवाज सुनी तो वो बच्चे अंदर थे, उन्होंने कहा हमें निकाले, पहले तो समझा कोई जिन है, देव है, इस बच्चे में से वो कहते जी कुएं के अंदर जिन्नात होते हैं, उसने सुना हुआ था ऐसे। उन्होंने कहा हम नहीं इंसान हैं, हम बच्चे हैं फला फला के, उसने इतला दी। फिर रस्से की सीढ़ी थी, रस्से की सीढ़ी, उसके जरिए नीचे गए बंदे, बच्चों को ले आए, बच्चे सेहतमंद तरोताजा। तीन दिन न पानी न खाना और तीन दिन भी गर्मी के थे, कुछ भी नहीं। उन बच्चों से पूछा कि तुम कैसे जिंदा रहे, तो जो बड़ा बच्चा था ना कुछ समझदार था, उसने कहा मैं सुबह पढ़ने जाता था स्कूल इसमें मस्जिद में, तो हमें हमारे उस्ताद ने हमें दरूद पाक सिखाया था, जब ये कहता ना मुझे ब्याह भूख लगती, मैं इसको कहता दरूद पढ़, ये भी तोतली आवाज में दरूद पढ़ता, मैं भी अपनी मासूम आवाज में दरूद पढ़ता, जब हम दरूद पढ़ते थे हमारा पेट भी भर जाता था, हमारी प्यास भी बुझ जाती थी। और क्या जब अंधेरे से डर लगता था, बच्चे को अंधेरे से डर लगता है, मासूम बच्चा होता है, अंधेरे से डर लगता था, फिर हम दरूद पढ़ते थे रोशनी हो जाती थी। फिर कहने लगे मैं वासियत होती थी, कोई हमारा दिल बहलाने वाला नहीं, उम्मा होती थी, अब्बा होती थी, तन्हाई से डर लगता था, फिर हम दरूद पढ़ते थे, कोई आता था हमारा दिल बहलाता था, हमसे खेलता था, हम हंस हंस के लौट पोट जाते थे, फिर वो चला जाता था, फिर हम सो जाते थे। मैं किताब में पढ़ रहा था, जब इस दुनिया से इंसान रुखसत हो जाएगा, कब्र में चला जाएगा, तो हदीस में है, अल्लामा जलालुद्दीन सुयूती ने लफ्ज लिखा है बकायदा, कि एक कंकर उठा के ना मिट्टी का, उस पे ऐसे जोर से फेंका जाएगा, फरिश्ता फेंकेगा और ये बात कहेगा जा आज के बाद तो इसको भूल जाओ, और हम भूल जाते हैं, यानी दफन करने वालों पे एक मिट्टी का कंकर फेंका जाएगा और कहा जाएगा कि जाओ आज के बाद इसको भूल जाओ, और हम भूल जाते हैं। और फरमाया कि अभी दफन करने वाले कब्रिस्तान की हदूद पार नहीं करते कि नकीरैन उसके लिए सवाल और जवाब करने के लिए आ जाते हैं। तो मुनकर नकीर जब आएंगे, नकीरैन आएंगे, एक खूबसूरत जवान होगा जो नकीरैन के सवालों का जवाब देगा और नकीरैन के हर सवाल को बाकायदा वो बताएंगे और वो नकीरैन के सवालों के जवाब आसान होते चले जाएंगे। और ये घड़ी जो कयामत की घड़ी है मुनकर नकीर की, ये लम्हों में सिमट जाएगी, लम्हों में सिमट जाएगी। तो कहेगा तू कौन है, आज तो मुझे सारे छोड़ गए, तू कौन है? लेकिन मैं वह दरूद हूं जिसे तो उठते सोते जागते हर वक्त पढ़ता था, मैं वो दरूद हूं। सब तुझे छोड़ गए, आज मैं तुझे नहीं छोड़ूंगा, सब तुझे छोड़ गए, मैं नहीं छोड़ूंगा। और ये नहीं कब्र में तुझे ना मैं अमाल में तेरे साथ चलूंगा, तराजू में बैठ के वजन बढ़ाऊंगा, पुले सरात की रोशनी का जरिया बनूंगा और क्यामत तक की वाहशत में तेरा साथ दूंगा, और उस वक्त तक जब तक तू जन्नत में तेरा साथ रहूंगा। वापस पलट आए, मेरे पास आपके पास कोई रास्ता नहीं, मेरे पास आपके पास कोई मंजिल नहीं है। हिफाजत का निजाम भी वहीं से, सुकून का निजाम भी वहीं से, रिस्क का निजाम भी वहीं से। दुनिया का कोई मसला है, आ जाएं, वापस पलट आएं और दरे मुस्तफा को खोलें, वहां से मसले का हल मिल जाएगा। गुर्बत है, तंगदस्ती है, हालात के मारे हुए हैं। आए मैं कंजुल माल की एक हदीस सुनवा देता हूं। आका के पास एक शख्स आए अपनी गुर्बत और तंगदस्ती का भरपूर परेशानी और हैरत, या रसूलल्लाह अब तो गुर्बत तंगदस्ती ने मुझे घेर लिया है और फाके ने घेर लिया है, बख्त मेरे घर से रूठ गया है। तो आका ने क्या फरमाया, अजीब बात फरमाई और एक ऐसा अमल बता रहा हूं वो आप मैं कर सकते हैं। फरमाया हर वक्त बावजू रहा कर, क्या क्या? हर वक्त बावजू रहा कर, हर वक्त बावजू रहा। और कुछ ही अर्से के बाद वो गुलाम आका की खिदमत में तशरीफ ले आए। ऐसा सुना अब तो अल्लाह पाक ने इतना दिया है कि पड़ोसी भी खाते हैं। जो तीन चीजें अख्तियार करेगा, दरे मुस्तफा से मिली हुई एक तीन तोहफे अर्ज कर रहा हूं, अल्लाह पाक उसकी नस्लों को और उसको मालामाल कर देगा, खुशबू, सफेद लिबास और हर वक्त बावजूद। ये गुर्बत, तंगदस्ती, फाइनेंशियली क्राइसिस, मुआशी बहरान, इसका आखिरी हल है बावजू रहना। अगर आपका कोई अरब दोस्त है, ये अरब की जिंदगी पे किताबें हैं, आप खोल के देखें, अरब का एक मिजाज है। जितने भी खलीज के अरब रहते हैं, जितने भी अरब रहते हैं, वो गरीब है, वो अमीर है, वो मालदार है, वो तंगदस्त है, वो अपनी तनख्वाह में से, अपनी आमदनी में से, इनकम में से कुछ पैसे निकाल निकाल के रखेगा और उसकी खुशबू बकायदा लेगा और खुशबू लगाएगा। खुशबू, बावजू रहना और सफेद लिबास, जिसके पास ये तीन चीजें हैं उसके पास रिस्क ऐसे आते हैं जैसे गहराई की तरफ पानी। ये चीज कहां से मिली? दर मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से मिली। दुखों का हल, गमों का हल, मसाइल का हल, मुश्किलात का हल, यकीन जानिए सिर्फ वही है, वही है और कहीं नहीं है, वो इश्क मुस्तफा में है। ये आप सीधा चले जाएं, आपके स्टेशन के साथ एक चौक है, उसे ऑस्ट्रेलिया चौक कहते हैं। मैंने इसकी तारीख तलवाई कि ऑस्ट्रेलिया क्यों कहते हैं। एक साहब थे जो ऑस्ट्रेलिया रहे थे, वो एक लंबी हिस्ट्री है, ऑस्ट्रेलिया रहे थे, वहां के खतीब हैं अब्दुरऊफ मलिक साहब, उन्होंने मुझे बताई बात। ऑस्ट्रेलिया बैंक बनाया था उन्होंने, फिर ये मस्जिद बनाई थी, एक लंबी हिस्ट्री है। वहां एक छाबड़ी वाला खड़ा होता था, बड़ी पुरानी बात, बहुत पुरानी बात, वहां आना जाना हुआ मस्जिद में आने नमाज के लिए, छबड़ी वाला गुमसुम खड़ा होता था, उसके पास गाहक भी बहुत थोड़े आते थे, गाहक भी बहुत थोड़े आते थे। एक दफा कहने लगा, कोई हल है, जी चाहता है मैं खुदकुशी कर लूं। उसके अल्फाज याद है, मीनारे पाकिस्तान तो छाल मार दे, छलांग लगा के मर जाऊं, रावी डूब जावा, रावी में डूब जाऊं। कहने लगे, परेशान होने की जरूरत नहीं है, एक छोटी सी दुआ है, सारा दिन छाबड़ी भी में बैठे रहा करो और ये दुआ पढ़ते रहा करो, दरे मुस्तफा से मिली हुई दुआ है, अल्लाह मक्फीनी बे हलाले का अन हरामे का व अग्ननी बे फजले का अम्मन सेवा। बस याद करने वाला याद कर ही लेता है, अनपढ़ से अनपढ़। एक बात नुक्ते की बताता चला जाऊं, चूंकि हमने कब्र में जाके अरबी बोलनी है, सुनने मेरी बात को गौर से सुनना। कायनात का कोई आदमी है उसकी कोई जुबान है, कब्र की जुबान अरबी है, बरज़ख की जुबान कौन सी है, अरबी है, बरज़ख की जुबान अरबी है। दुनिया की जितनी भी जुबानें हैं, जब बरज़ख का निजाम चलेगा उसकी जुबान पे अरबी खुद बखुद आ जाएगी। तो चूंकि अरबी हमारे दिल की जुबान है, इसलिए अरबी जुबान वाहिद जुबान है, इसलिए आपको तौरात इंजील ज़बूर के हाफिज कारी आलिम नहीं मिलेंगे, कुरान का मिल जाएगा। तो मैंने उसको कहा छोटी सी ये दुआ है, उसने याद की। आज वही आदमी है जिसकी ऑस्ट्रेलिया चौक के साथ 5 दुकानें हैं, छाबड़ी वाला, मुझे कहने लगा मदीने वाले पे कुर्बान जाएं, और एक लफ्ज उसने बार बार कहा कि मदीने वाले ने मुझे खुदकुशी से बचा लिया। एक घंटा तय हुआ था जी, तो मेरी आपसे दरख्वास्त है, मीर अहबाब जमा है दर्द दिल कह ले, मीर अहबाब जमा है दर्द दिल कह ले, फिर इल्तिफात दिले दोस्ता रहे न रहे। मेरी आपसे दरख्वास्त है, ये मैं अपने आप से भी करूंगा, कि अब तक जो कुछ सुनाया मैंने अपना सबक सुनाया, मेरी आपसे दरख्वास्त है वो ये है कि अपनी जिंदगी को कमली वाली की अदाओं में, अहकामात में, आपकी जिंदगी के दिन में रात में ढलते और ढालते चले जाए, सुकून मिलता है, राहत मिलती है। मसाइल और मुश्किलात का हल सिर्फ और सिर्फ यही है, और वो है इश्क मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। और इश्क में जब इंसान डूबता है, फिर उसके सामने सब कुछ खत्म हो जाता है, और उसके सामने जिंदगी एक सुकून बन जाती है। और ये आशिकों से के लिए है, आशिकों के लिए है कि बुलिया गोर पिया कोई होर, ये आशिकों के लिए है। कब्र में किसी और ने जाना है, हमने कब्र में कहां जाना है। और ये आशिकों के लिए है कि उसके लिए दुनिया की जिंदगी जन्नत बना दी जाती है। और ये आशिकों के लिए है, उनकी मौत पे फरिश्ते लब्बैक और मरहबा कहते हैं। और ये आशिकों के लिए है, उनकी कब्र को सजाया जाता है। और ये आशिकों के लिए है कि वो कब्र से जब खड़े होंगे तो फरिश्ते कब्र पे उनका इस्तकबाल करेंगे। और ये आशिकों के लिए है कि उनको कयामत के दिन अल्लाह के यहाँ अर्श का साया नसीब होगा। और ये आशिकों के लिए है कि जन्नत ऐसे लोगों की मुश्ताक होती है, आशिकों के लिए होती है। इश्क हमारी जिंदगी का ओढ़ना बिछौना बन जाए, दुनिया भी समर जाएगी, आखरत भी समर जाएगी। अल्लाह जल्ला शानहु मुझे आपको सच्चा आशिक बना दे और सच्ची इत्तिबा अता फरमा दे। सुभान अल्लाह बिहम्दिही, सुभानकल्लाह बिहम्दिक, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तगफिरुका।